نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اپنے آپ کو آگے بڑھانے کے سلسلے میں ہماری جو کوششیں ہیں آج اس میں سے ہمارا ٹاپک ہے کامیابی کسی کی جاگیر نہیں ہے. ہم سوچتے ہیں دنیا میں ہم تو ناکام ہونے کے لیے آئے ہیں اور باقی لوگ کامیاب ہونے کے لیے، حالانکہ کامیابی کسی ایک بندے کی جاگیر نہیں ہے، کامیابی ہر اس بندے کی ہے جو، اب تو آپ کو رٹ جانا چاہیے، جو کامیاب ہونا چاہے اور کامیابی کی قیمت ادا کرنا چاہے. جو کامیاب نہیں ہونا چاہتا اس کو کبھی کامیابی نہیں ملے گی. جو کھلاڑی گھر سے سوچ کر جائے کہ میں نے ہارنا ہے اس کو کون جتائے. یہ ہمارے والد کی مثال ہوتی تھی، ہر بات میں اکثر ہمیں یہی کہتے تھے، جو گھر سے ہارنے کی نیت سے جائے اس کو کون جتائے. اور یہی بات سچ ہے. تو آئیے دیکھتے ہیں کہ کامیابی کس کی جاگیر ہے پھر. اگر کسی ایک کی نہیں ہے تو کون لوگ کامیاب ہوتے ہیں؟ کامیاب لوگ کامیابی کو اپنی جاگیر سمجھنا شروع کر دیتے ہیں، کامرانی کو اپنا حق سمجھنے لگتے ہیں. جستجو کے نئے آسمانوں تک پہنچنے کے لیے جو کچھ آج تک انہوں نے کیا اسی پر اکتفا کر لیتے ہیں. وہ سمجھنے لگتے ہیں کہ کامیابی اسی طرح ان کے ساتھ رہے گی، کامیابی کبھی ان کا ساتھ چھوڑ کر نہیں جائے گی، چاہے اس کے لیے انہیں کچھ بھی نہ کرنا پڑے. ہوتی ہے نا خوش فہمی لوگوں کو، کہتے ہیں ایک دفعہ ہو چکے کامیاب، کون ہمیں پیچھے ڈالے. اور آپ دیکھیں گے ایسے جملے بعض دفعہ انسان تکبر کے ساتھ بھی بول دیتا ہے، کوئی ہمسا ہو تو سامنے آئے، یہ تو ہمارے بائیں ہاتھ کا کھیل ہے، اور کر کے لوگوں کو دکھا دیا. تو یاد رکھیے، بدر کے بعد احد کا جو دھکا پڑا تھا نا، اس میں اصل میں یہی سبق سکھایا گیا تھا کہ ایک دفعہ کامیاب ہو گئے ہو تو وہ اللہ کی عطا تھی، اللہ کی نعمت تھی. اب ایسا تو نہیں ہے کہ تم نے کامیابی کو اپنا حق سمجھ لیا. اور پھر ایک اور دھکا جو تھا وہ کب ملا؟ حنین کے موقع پہ. اذا جبتکم کثرتکم، سورۃ توبہ میں اللہ تعالیٰ کہتے ہیں کہ تمہیں بڑا مان ہو گیا تھا اپنی کثرت کا، تم بہت بڑی چیز بن گئے تھے، اللہ نے ایسا جھٹکا دیا آنکھیں کھل گئیں. پھر بعد میں سمجھ آیا کہ نہیں، ہم خود نہیں کامیاب ہو سکتے، ہاں جب اللہ کی ذات ہمارا ساتھ دیتی ہے تو پھر ہم کامیاب ہوتے ہیں. تو کیا پتہ چلا کہ کامیابی کے لیے کچھ کرنا پڑتا ہے. اگر آپ یہ کہیں کہ کچھ بھی نہیں کریں گے تو ہم کامیاب ہوتے رہیں گے تو یہ درست نہیں ہے. اس کی وجہ کیا ہے؟ مسلسل کامیابی کی وجہ سے انسانوں، ٹیموں، ملکوں اور معاشروں کا دماغ خراب ہو جاتا ہے. ہم کامیابی کا خیال رکھنا چھوڑ دیتے ہیں، ہم ان تمام چیزوں سے کنارہ کشی اختیار کر لیتے ہیں جنہوں نے ہمیں اس کامیابی کے درجے پر فائز کیا ہوتا ہے. ہم سمجھتے ہیں ہمارے برے سلوک کے باوجود کامیابی ہمارے ساتھ رہے گی. اس کو ہائی لائٹ کریں، بہت گولڈن سیئنگ ہے. ہم یہ سمجھتے ہیں کہ ہمارے برے سلوک کے باوجود کامیابی ہمارے ساتھ رہے گی، یہ زندگی میں کبھی بھی نہیں ہوتا. دیکھیے، ایک دفعہ تو انسان اللہ کی مدد سے بھی کامیاب ہو سکتا ہے، ایسے ہی جسٹ فار آنر، ٹرائل کے لیے بھی اللہ تعالیٰ کسی کو کامیابی دے دیتے ہیں. لیکن جب آپ کو کامیابی مل جاتی ہے نا تو اس کے بعد آپ کو پروو کرنا پڑتا ہے. پھر بول دیتی ہوں، پہلی دفعہ کامیابی تکے کے ساتھ بھی ہو جاتی ہے، لیکن اس کو دوبارہ مینٹین رکھنا، اس میں آپ کی ایفرٹ زیادہ ہوگی. یہ بات کرتے ہوئے میرے ذہن میں اپنے اور اپنی جو ہماری عمر کے لوگ تھے اس دور میں، ان کے ریزلٹس ذہن میں آتے ہیں. آپ نے دیکھا ہوگا میٹرک کے امتحان میں فلاں فرسٹ آیا، ان کو ڈگری ملی، اخباروں میں ان کے نام چھپے، سنتے ہیں نا. جب اگلی دفعہ ایف اے کے پیپر اسی بچے کے ہوتے ہیں تو کیا غم ہوتا ہے؟ فیل نہ ہو جاؤں؟ نہیں. پاس ہو جاؤں؟ نہیں، یہ بھی نہیں غم ہوتا. آپ کہتے ہیں غم کیا ہوتا ہے؟ کہ مجھے اپنی پوزیشن مینٹین رکھنی. کیا یہ گول ہوتا ہے تھرڈ آ جاؤں، سیکنڈ آ جاؤں؟ نہیں، وہ کہتے ہیں فرسٹ سے نیچے نہ جاؤں. جس کو آپ یہ کہہ لیں کہ اٹس ایزی ٹو میک اٹ بٹ اٹس ہارڈ ٹو کیپ اٹ. زندگی میں یہ اصول یاد رکھیے گا، کوئی چیز بنانی بہت آسان ہے، اس کو مینٹین رکھنا بہت مشکل ہے. ہمارے ملکوں میں عموماً اس کا خیال اس طرح نہیں رکھا جاتا کہ کوئی نئی چیز شروع ہوتی ہے نا، کوئی ہوٹل، کوئی پروڈکٹ، بہت ہی کامیاب ہے، بہت مزہ آتا ہے، ایک دم پاپولیرٹی ہوئی، چیز مل گئی، اب کچھ عرصے کے بعد جائیں تو وہ ٹیسٹ نہیں ہے، یا وہ ریشو نہیں ہے، یا وہ کوانٹیٹی نہیں ہے، یا وہ کوالٹی نہیں ہے، کیا کہتے ہیں، آپ بس مینٹین نہیں کر سکے. اور میں آپ کو پورے یقین سے کہہ سکتی ہوں، ہمارے ملک میں جتنا ٹیلنٹ ہے نا لوگوں میں، اگر ان میں یہ خوبی ہو جائے کہ وی نیڈ ٹو مینٹین آور کوالٹی، یا جو ہماری سکسیز تھی، جو کامیابی کی چیز تھی، اس کو ہم نے قائم رکھنا ہے، تو پھر یاد رکھیے کوئی ہمیں دنیا کے کسی بازار میں بیٹ نہیں کر سکتا. لیکن ہمارا حال کیا ہوتا ہے، ہم کہتے ہیں چل گئی ہے، اب دکان چل گئی ہے نا، اب بیوقوف بناؤ، اب کسٹمرز کو پاگل بناؤ، چلو اب لوگوں کو پتہ چل گیا ہم بڑے اچھے لوگ ہیں. اب اس کو دوسروں سے چھوڑیے، اپنے اوپر لیجئے. آپ قرآن سیکھنے کے لیے آئے، بہت سارے آپ نے مرحلے طے کر لیے، کورس میں آ گئے، اب تقریباً آپ کی دوستوں، آپ کے گھر والوں کو، آپ کے رشتہ داروں کو پتہ چل گیا کہ آپ قرآن کی اسٹوڈنٹ ہیں. جنہوں نے روکنا تھا روک لیا ہوگا، جنہوں نے ڈرانا تھا ڈرا لیا ہوگا، جنہوں نے خوفزدہ کرنا تھا کر لیا ہوگا، اب وہ نا امید ہو گئے آپ کی اس بات سے. لیکن اگر آپ کسی لمحے بھی کیئر لیس ہوئے نا کہ بس اب آ تو گئے ہیں، بس اب کس نے روکنا، بس اللہ نے ہمارا نام قرآن کے لیے لکھ لیا، اور اسی طرح ہم سب دوسرے ساتھی بڑے، ہم اللہ کے نام پہ آ گئے ہیں جی، دیکھو اللہ نے ہمیں اتنی بڑی جگہ دے دی تھی، اللہ نے یہ کر دیا. اگر ہم اپنے ناموں کے ساتھ ان چیزوں کو لے کے چلتے جائیں گے نا، تو یاد رکھیے کہ کسی وقت بھی جھٹکا پڑ جاتا ہے. مینٹین کرنا بڑا مشکل ہے، تو مینٹین کرنے کے لیے برا سلوک کریں گے نا اگر ہم کامیابی سے، تو وہ کامیابی ہمارا ساتھ چھوڑ دے گی. انسانوں میں کامیاب ہونا ہے تو انسانوں کے ساتھ برا سلوک نہیں کرنا. مشینوں کے ساتھ آپ سکسیزفل رہنا چاہتے ہیں تو مشینوں کے ساتھ برا سلوک نہیں کرنا، اور اسی طرح سے دوسری چیزیں. تو گویا کہ کامیابی کی ہوا دماغ میں نہ بھرے. کچھ لوگوں کے دماغ میں ہوا بھر جاتی ہے کہ اب ہمیں کون پیچھے کرے گا. اگر آپ وہی کرتے رہے جو آپ پہلے کرتے رہے، تو آپ کو وہی ملے گا جو آپ کو پہلے ملتا رہا. لکھ لیں، اگر یہ بلکہ آپ نے جو آج تفسیر میں پڑھا یہ وہی ہے. یہ بیچ کا ڈور بند کر دے کوئی پیچھے سے، انصر جی آپ پیچھے سے ڈور بند کر دیں. میں دوبارہ جملہ بولتی ہوں تاکہ آپ لوگ لکھ سکیں، کیونکہ اللہ کے کچھ اصول ہیں چیزیں دینے لینے کے، کامیابیوں کے کچھ رولز ڈیفائن کیے ہوئے اللہ تعالیٰ نے. اگر آپ وہی کرتے رہے جو آپ پہلے کرتے رہے، تو آپ کو وہی ملے گا جو آپ کو پہلے ملتا رہا. لیکن سچ پوچھیں تو حقیقت اس کے برعکس ہے. کیسے؟ اگر آپ وہی کرتے رہے جو آپ پہلے کرتے تھے، تو آپ کو وہ بھی نہیں ملے گا جو اس سے پہلے ملتا تھا. کیوں بھائی؟ یہ بڑی بڑی بات اب سمجھنے لگے آپ. یہ کیا ہوا؟ پہلے کیا تو مل گیا نا، اب کیوں نہیں ملا، اب کیوں نہیں ملے گا؟ کیونکہ کامیابی کی دوڑ میں آپ اکیلے نہیں ہیں. پہلی دفعہ جب آپ دوڑے تو آپ اکیلے تھے، کسی کے دماغ میں بھی نہیں تھا، آپ جیت گئے. آپ کی کامیابی کو دیکھ کر کئی اور لوگ بھی تیار ہو گئے اب کامیاب ہونے کے لیے. تو چونکہ اب وہ آپ کے کمپیٹیٹر ہیں اور آپ کے مقابلے پہ ہیں، تو اب ضروری نہیں کہ جو پہلے کیا تھا وہی کریں گے تو آپ کو کچھ مل جائے گا، بلکہ کیا کرنا پڑے گا؟ پہلے سے زیادہ کرنا پڑے گا. آپ کے پیچھے کھڑے لوگ آپ کو روند کے آگے نکل جائیں گے. جو کچھ آپ کر رہے تھے وہ صرف گزشتہ کل میں کامیابی کی ضمانت تھا، آج اور آنے والے کل میں کامیابی کی ضمانت ٹھہرنے والے وہ پرانے خیالات، حربے، آلات، طریقے، سوچیں، رویے اور مہارتیں کافی نہیں. آپ کے مد مقابل لوگوں کے پاس نئی مہارتیں، نئی سوچیں اور نئے خیالات ہوتے ہیں. اگر آپ اپنی کامیابی کے خمار میں اپنی ذات کو، اپنی تکنیک کو اور اپنی مہارت کو بہتر نہیں بنائیں گے، اور سمجھیں گے کہ میں اس طرح ہمیشہ کامیاب رہوں گا، تو یاد رکھیے کامیابی آپ کی جاگیر نہیں. مجھے اس بات کو پڑھاتے ہوئے یہ فیل ہو رہا ہے کہ کامیابی ایک آگ کا انگارہ जिसको कीप करना आसान नहीं है। यह एक स्लिपरी बॉल है, आप बच्चों के हाथ में गेंद देखते हैं ना, कोई बहुत स्लिपरी सा बॉल हो तो वो इधर पकड़ेंगे ना इधर फिसल जाएगा, इधर से पकड़ें फिर दोनों हाथों से पकड़ेंगे फिर खींचेंगे फिर थोड़ा सा चलेंगे फिर फिसलेगा। तो कामयाबी जो है ना ये स्लिप होने वाला बॉल है, ये एक्स्ट्रा केयरफुल लोगों के ही हाथ में रहता है। जो इदारे, जो गिरोह, जो इंसान, जो जमातें, जो अफराद अपनी कामयाबियों को पाने के बाद रिलैक्स हो जाते हैं, क्वालिटी को मेंटेन नहीं करते, स्टैंडर्ड मेंटेन नहीं करते, तो लम्हा लम्हा कामयाबी उनके हाथ से फिसल जाती है। एक्स्ट्रा केयरफुल। मैंने एक सेशन दिया था, मुझे इस वक्त उसकी कुछ बातें याद हो रही हैं कि पानी था कहीं, उसके करीब की जो जगह थी वहाँ दलदल था। दलदल समझते हैं, वो जो मड्डी सी चीज़ होती है गल जाता है, और वो ऐसा होता है कि अगर उस पर कदम कोई रखे तो वो अंदर ही चला जाए। एक शख्स दूर खड़ा देख रहा था, तो उसने क्या देखा कि एक कबूतर आया ना, तो पहले वो सूखे हिस्से पे था, फिर उसके बाद वो दलदल जो गीला सिक्का जो जिसको कीचड़ के उधर गया, फिर ऐसे चलता वो आगे वो पानी पे बैठ गया। अब ये मंजर तो समझ आ गया ना, लेकिन उसने उसके बाद क्या देखा कि पीछे से एक हाथी आया। जब वो खुश्की पे था तो वो बिल्कुल नॉर्मल चल रहा था, लेकिन जब वो आगे ज़रा सा वो मर्ड या दलदल वाले हिस्से में आए ना, तो उसने क्या किया, आप ऐसे खड़े ना आप इमेजिनेशन में, तो अपना एक पांव ला के ना तो उस मर्ड के ऊपर रखना चाहा। वो फील कर रहा था कि ये गीली जगह है या सूखी है, या मैं पांव रखूँगा तो अंदर नहीं। फिर उसने उसके साथ दूसरा किया, फिर उसके बाद वो पीछे पलट गया। समझ आई बात? तो इसका अखज, इसका इशू जो इसके अंदर से एक्सट्रैक्ट दिया था वो क्या था कि अगर आप एक छोटी सी जमात है, एक आप छोटी सी ऑर्गेनाइजेशन है, कबूतर जितना वज़न है इज़ फाइन, तो आप बिला फिकर खुश्की पे, दलदल पे, पानी पे भी पांव रख दें, आपको कुछ नहीं होगा। कबूतर नहीं डूबा, ना पानी में डूबा, ना दलदल में डूबा, ना सूखे पे डूबा। लेकिन जूँ जूँ आपकी ऑर्गेनाइजेशन बड़ी होती जाए, आपकी जमात, अब ऑर्गेनाइजेशन आप खुद भी हैं, हर इंसान अपनी जगह ऑर्गेनाइजेशन है, जितना आपका वज़न बढ़ता जाए उतना आपको कदम फूक फूक के उठाने चाहिए। ये मतलब है। ये बात बड़ी मारूफ है अमेरिका में भी कि लोग पैसों का गबन करते हैं ना, जैसे मिसाल है टैक्स चुरा लिया, कम दिया लिया, एक ये तो हमारे मुल्कों में तो खैर इसको कुछ गबन नहीं कहते, इसको तो फन कहते हैं, लेकिन बाहर के मुल्कों में क्या होता है। तो ऐसी किसी से बात हो रही थी तो मैंने कहा कि क्या अमेरिका में भी लोग टैक्स ना देकर छुप जाते हैं, तो उन्होंने कहा कि ऑन स्मॉल स्केल, किसी की तनख्वाह मतलब किसी की मंथली पे या उसकी इनकम $2,000 है, 2,500 है, 3 है, कुछ भी है, तो वो अगर 19-20 करके कोई 100-500 टैक्स बचा सके तो बचा लेता है। बट जब लोगों की पे या इनकम उनकी लाखों और मिलियंस में पहुंच जाए फिर वो नहीं छुपा सकते, क्योंकि वो गवर्नमेंट की नज़रों में आ जाते हैं कि भाई आपका घर इतना है तो टैक्स की दर है तो कितना। छोटे लोग छुप जाते हैं, आज भी देखिए छोटी छोटी चीज़ें, गलतियां लोगों की छुप जाती हैं। सियासतदान को एक गलती कर ले सारा शहर उसको पकड़ के बदनाम कर देता है। हज़ारों लुटेरे होंगे शहर में, चोर भी हैं, डाकू भी हैं, कोई नहीं पता चलता। कोई किसी सियासतदान के नाम पे कोई फ्रॉड या कोई ऐसी चीज़ है, पूरी दुनिया उसको बदनाम कर देती है। तो आप याद रखिए, जितना आप ग्रो करेंगे, जितने आप बड़े होंगे, आपको बोलना, चलना, कहना, सुनना मोर केयरफुल होना पड़ेगा। और यही एक दीन की बुनियाद पे इस्लाम ने हमें मैसेज दिया, इसी को तकवा कहते हैं कि हज़रत उमर ने कहा कि तकवा क्या है, फरमाए कांटों भरी शाख में से अपने आप को समेट के चलाना, इधर से भी कपड़ा समेट लो, इधर से भी समेट लो, नपे तुले कदम रखते हुए कदम रखो, क्योंकि उलझता नहीं, आप खुद अकेले होते हैं। मैं इसको एक और एंगल से भी समझती हूँ और समझाने की कोशिश करती हूँ आपको कि जब हम खुद अकेले होते हैं तो हमें कोई इतना नहीं देखता, तो हम केयरलेस होते हैं। लेकिन मैं सोचती हूँ कि जब एक बच्चा आपकी ज़िंदगी में आ जाए तो वो आपको देखना शुरू हो जाता है। फिर गोद का बच्चा है तो उसको नहीं पता आप कब उठती हैं, कब सोती हैं, फिल्में देखती हैं, गाने सुनती हैं क्या। लेकिन जब बच्चा आपका समझने की उम्र में होता है तो आपका बच्चा आपसे पूछता है ना, और नमाज़ पढ़ने की उम्र और आपके बेटा नमाज़ पढ़े तो क्या कहेगा, मम्मी आपने पढ़ी है, आप क्यों नहीं पढ़ रही। आप कहते टीवी ना देखो तो वो कहेगा आप क्यों देखते हैं। तब आपको देखने वाली दो आंखें हो गई ना, और अगर आपके चार बच्चे हैं तो चार बच्चे आपको देख रहे हैं, तो आपको एक्स्ट्रा केयरफुल होना चाहिए। आप अकेले बैठे हैं कहीं, चलो हंस लें बोल लें कोई बात नहीं, एक ही क्लास है जबकि आप सीनियर्स हो गए। अब आप बड़ी क्लास है, छोटी क्लासें आपको देखती हैं, फिर 10 दफ़ा सोचें फिर बोलें। चलने के वक्त देखें पाँव से आवाज़ तो नहीं आ रही, दरवाज़ा खोला है तो बंद किया तो कैसे किया, दूसरों को डिस्टर्ब तो नहीं हुआ, क्योंकि अब आपको कई जूनियर स्टूडेंट्स देख रहे हैं। जहाँ खड़े बातें शुरू कर दी, रास्ता रोक लिया, कोई बात नहीं, आप अकेले बैठे थे, कोई नहीं, खैर है, काम भी करते रहे बातें भी करते रहे, अब नहीं कर सकते। क्यों? क्योंकि आपको आपके कोऑर्डिनेट जो है, जो आपके इस जूनियर्स हैं, वो देख रहे हैं। तो ज़िंदगी का ये एक बड़ा खूबसूरत असूल है कि कामयाब होने के बाद कभी केयरलेस नहीं होना। जिस दिन आप केयरलेस हो के बड़ी भड़ मारते हैं ना कि मेरे तो चावल ही बड़े अच्छे बनते हैं, उसी दिन ढीले हो जाएंगे, उसी दिन आपका पुलाव नरम हो जाएगा या आपकी बिरयानी आपकी हंडिया जल जाएगी, क्योंकि आप केयरलेस हो गए। मेरा तो केक ही बड़ा अच्छा बनता, बस उसी दिन देखिएगा ओवन में जल जाएगा और आपका केक फूलेगा नहीं। तो ज़िंदगी में एहतियात बड़ी कामयाब, बड़ी अहम चीज़ है, जिसकी वजह से आप अपने आप को रख सकते हैं। हम सब ने कामयाबी की बुलंदियों पर खड़े लोगों को नीचे गिरते देखा है। जो लोग अपनी सलाहियत समेटने और लगन पर, तीन चीज़ें लिखी आप सब, देखिए आप सबका ख़जाना है ये। नंबर एक आपकी सलाहियत, स्किल्स, अल्लाह ने आपको क्या दिया है। फिर दूसरी चीज़ आपका स्टेमिना, पहले मैंने समेटना कहा था उसको काट दें, सलाहियत, फिर दूसरी चीज़ स्टेमिना। स्टेमिना समझते हैं उर्दू में क्या होता है? बर्दाश्त, क्या आपकी बर्दाश्त कितनी है। कुछ लोगों में सलाहियत बहुत होती है, बर्दाश्त कोई नहीं होती, कुछ में सलाहियत कुछ भी नहीं होती, बर्दाश्त बहुत है। और तीसरी चीज़ लगन, नंबर एक सलाहियत स्किल्स, नंबर दो स्टेमिना यानी बर्दाश्त, और नंबर तीन लगन। लगन क्या है? वही जो आपका पैशन है, जो जोश है। जो लोग अपनी सलाहियत स्टेमिने और लगन पर काम नहीं करते, इनके जोश व खरोश, सलाहियत एतमाद और फोकस में कमी आ जाती है। लिख के देख लें, जब आप अपनी या किसी की सलाहियतों से भरपूर फ़ायदा नहीं उठाते ना, तो उसके जोश खरोश में कमी आ जाती है। एक वक्त होता है जोश का, ठंडा हो जाए ना तो बड़ा मुश्किल है दोबारा जोश लाना। देखिए इंसानी ज़िंदगी में जज्बात की कितनी अहमियत है आप सब जानते हैं। इमोशंस के बगैर तो अल्लाह एक बच्चे का भी वजूद नहीं दुनिया में लाता। लेकिन जब आप उस लम्हे को खो दें जब कोई जज्बाती था, तो फिर आपको ज़्यादा स्ट्रगल करनी पड़ेगी। ज़िंदगी के अंदर जज्बात बड़े कीमती होते हैं। बाज़ दफ़ा हम परचोल करते रहते हैं चीज़ों में, हम चीज़ों के हालात और वाक़यात और फिगर्स एंड प्लस एंड माइनस को देखते हैं, लेकिन किसी वक्त कीमत अगर हमें ज़्यादा लगे ना किसी कामयाबी की, तो ये देख लीजिए कि उस वक़्त उस कीमत को चुकाने के लिए आपके साथ 10 लोग भी तैयार हैं। और अगर आपने उस लम्हे को ज़ाया कर दिया, कीमत कम मिल जाएगी लेकिन 10 में से 5 लोग आपसे रुख्सत हो चुके होंगे, फिर आप आधी कीमत भी नहीं अपनी कामयाबी की चुका सकेंगे, क्योंकि आप आधे रह चुके होंगे। तो अकलमंदी किस चीज़ का नाम है? अवेल द अपॉर्चुनिटीज़। ये जब हम सोचों में पड़ जाते हैं और अपने पॉइंट्स को, अपने मौके को निकाल देते हैं ना, तो फिर बाद में हम कहते हैं पता नहीं हम पे किसी ने जादू कर दिया। मैं इसको किस एंगल से सोच रही हूँ वो मिसाल देती हूँ। कुछ लोग हैं वो बड़े मुतफक्किर अंदाज में आते हैं, बात करते हैं, बेटी का रिश्ता दे दें, कोई ढूंढ दें, लड़की जवान है, 26 की हो गई, 28 की हो गई, 30 की, तो पूछें क्या आपको कभी इनके रिश्ते नहीं आए थे? कभी बड़े आते थे, कब? जब अभी ये 20 की भी नहीं हुई थी, रिश्ते बड़े आते थे। फिर क्या हुआ जी? वो हमें पसंद ही नहीं कोई आया, कोई इसके अब्बा को नहीं पसंद आया, कोई इसको नहीं आया, कुछ नहीं। अब क्या? अब हम उनको नहीं पसंद आते जो आते हैं लेने। फ़र्क क्या पड़ा? क्या आपने उस अपॉर्चुनिटी को लूज़ कर दिया? मैंने सीरत से बहुत सीखा है। मैं आपको अगर दिल की गहराई से कहूँ, इसमें कोई मुबालगा नहीं है, अल्लाह जानता है, ना मैं इसमें कोई झूठ बोल सकती हूँ ना मुबालगा है, लेकिन मैं कसम भी नहीं खाना चाहती, लेकिन मेरा दिल इस पे गवाह है कि ज़िंदगी में जो थोड़ा बहुत सीखा है, एक तो था इल्मी सीखना, आपने कुरान सीखा, आपने क्या सीखा वो, लेकिन मैंने जो हिकमत نبی صلی اللہ علیہ وسلم سے سیکھے سیرت پڑھا کے، میرا دل گواہ ہے اس پہ کہ نبی صلی اللہ علیہ وسلم میرے بیسٹ ٹیچر ہیں۔ میں نے صلح حدیبیہ سے ایسے ایسے حالات سیکھے ہیں، بلکہ جن دنوں میں وہ پڑھا رہی ہوتی تھی ان دنوں کچھ حالات معاملات ایسے تھے ارد گرد کہ میں سوچتی تھی کہ اگر میں نے صلح حدیبیہ نہ پڑھائی یا پڑھی ہوتی تو میں ان حالات میں اتنا بڑا رسک نہیں لے سکتی تھی جو میں نے لیا۔ جس کو حکمت چاہیے وہ سیرت پڑھے اور اللہ سے کہ اللہ کھول دل۔ میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں سے کامیابی کا جو نسخہ ڈھونڈا ہے نا، آپ میں سے سبھی نے، میرا یہ نئی کلاس کے علاوہ باقیوں نے تو سیرت پڑھی ہے نا، یعنی میں نے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی سے طریقے میں کامیابی، یہ تو آپ سب مانتے ہیں نا کہ اللہ کے نبی دنیا کے کامیاب ترین انسان تھے، وہ مائیکل ہارٹ کہے نہ کہے ہمیں اس سے کوئی فرق نہیں پڑتا، ہمارے دل گواہ ہیں اور آج بلینز مسلمان اس بات کے گواہ ہیں کہ اللہ کے نبی سے بڑا کوئی کامیاب نہیں تھا۔ یس نو، کیا صرف آخرت میں کامیاب تھے کہ دنیا میں بھی؟ دنیا میں بھی کامیاب تھے، کوئی بیٹ نہیں کر سکا۔ ابھی میں نے آپ کو سنائی تھی اس دن کہانی، ٹریولنگ سے آ کر تو وہ جو لیڈی ہمارے ساتھ تھی نا، اس کو بھی نبی صلی اللہ علیہ وسلم کی یہ بات پتہ تھی، کہتی یس ہی انفلوئنسڈ اے لاٹ آف پیپل، کہ انہوں نے بہت سارے لوگوں کو متاثر کیا، یعنی ان کے اوپر ان کا امپیکٹ آیا زندگی کا۔ تو میں نے سیرت سے جو چیز سیکھی ہے نا، آپ دیکھ لیں ٹپس پہ، میری تو انگلیوں پہ رہتی ہیں یہ چیزیں، میں اکثر اپنے آپ کو انہیں گلیوں میں گھومتی پھرتی دیکھتی ہوں کہ اچھا یہ میرے ساتھ ہوا ہے، میں نے یہ کیا ہے، اللہ کے نبی ہوتے تو بھلا کیا کرتے، اچھا یہ میرے سامنے معاملہ ایسا چل رہا ہے، اگر حضرت ابو بکر کے سامنے ہوتا تو وہ کیا کرتے۔ تو میں نے نبی صلی اللہ علیہ وسلم کی زندگی سے جو چیز سیکھی ہے نا، وہ یہی سیکھا ہے کہ آپ نے اپرچونیٹیز کو اویل کیا، مواقع کی قدر کی، دشمن پہ حملہ کرنے کا موقع آ گیا ڈیلے نہیں کیا، اور اگر صلح کرنے کے فائدے میں ملا کہ یہ موقع اچھا ہے کہ صلح حدیبیہ کے موقع پہ ان کو باندھ لو شرطوں میں، آپ نے موقع کو ضائع نہیں کیا۔ بلکہ میں ابھی چند دن پہلے بات کر رہی تھی، شاید فرانس میں تھی یا جرمنی میں، کہیں بھی بات ہوئی تو وہاں یہ بات آئی تھی اس سیشن میں، کہ نبی صلی اللہ علیہ وسلم کی زندگی کی سب سے مشکل جنگ کون سی تھی؟ جی آپ صدف، تبوک۔ مشکل اس لیے کہہ سکتے ہیں کہ اٹس ہارڈ ٹو ڈیفائن، کل ہونا کیا ہے، آنا کس نے، آپ سب پڑھیں گے جب دسویں پارے پہ آئیں گے، اور باقی سب پڑھ چکے ہیں جو سن رہے ہیں اس وقت، اور جو باہر ہیں ان کا مجھے نہیں پتا وہ سن رہے ہیں کہ نہیں سن رہے، لیکن اس روم میں صدف، آف کورس بات جی آپ کا میرا گمان ہے، عذرا، ممتاز جی، اور باقی جو آپ اور نوشی، آپ سب کے بارے میں یقین سے کہہ سکتی ہوں آپ نے پڑھی ہوئی ہے یہ جنگ، رائٹ؟ آپ نے، مومنا آپ نے بھی پڑھا ہوا ہے۔ میں ایسے ہی سوچ رہی تھی بیٹھ کے کہ نبی صلی اللہ علیہ وسلم نے ایک دھمکی سنی کہ ہرقل نے کہا ہے کہ ہم مسلمانوں پہ حملہ کرنے آ رہے ہیں، آپ امیجن کریں اپنے اوپر لے کر، ایک ایسی ہے جیسے آج کی زبان میں آپ کہہ دیں اخبار میں خبر چھپ گئی، بی بی سی پہ چینل پہ کسی نے آ کے دھمکی دی کہ ہم مسلمانوں کو مزہ چکھا دیں گے، اتنی بات تھی نا۔ اگر میں غلطی کھاؤں تو آپ لوگوں کو حق ہے کہ مجھے میری اصلاح کریں۔ اللہ کے نبی کو خبر مل گئی کہ ہرقل کہہ رہا ہے کہ میں نے حملہ کرنا ہے اور وہ اپنی فوجیں جمع کرنا چاہ رہا ہے۔ اب یہ خبر اللہ کے نبی تک پہنچی تو آپ نے کیا کیا؟ علل اعلان، چھپایا نہیں، ہینکی پینکی نہیں، ادھر کے ادھر، ادھر کے ادھر نہیں، مور کلیئرلی کیا کہا کہ تیاری کرو، ہم تبوک کی طرف جائیں گے۔ پہلی جنگوں میں چھپا کے جاتے تھے، ارادہ کہیں ہوتا تھا جاتے کہیں اور تھے، روٹ بدلتے تھے تاکہ جنگی حکمت عملیوں کے تحت دشمنوں کو دھوکہ مل جائے، لیکن اللہ کے نبی نے کیا کیا؟ ٹو دی پوائنٹ، دو ٹوک، ہم جائیں گے۔ ایسے ہی تھا صدف، کھڑی فصلیں تیار، یہ جو پوائنٹ ہے نا، اب یہ دیکھیں، شدید گرمی اور قحط سالی، یہ تین کہنا چاہیے کہ کوڈ ورڈ ہیں صلح غزوہ تبوک کے۔ فصل تیار تھی، اور فصل تیاری، تیار فصل کا مطلب کیا تھا کہ اگر اس کو نہ کاٹا تو اگلا پورا سال پھکے، جاب کے کہہ لیجئے پیک ڈیز تھے، جاب چلی جائے گی اگر اس دن نہ گئے کام پہ۔ پھر شدید گرمی جو اگلے کچھ مہینے میں ٹھنڈک میں بدل ہی جانی تھی نا، اور تیسری بات ہے قحط۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ کیوں نہیں سوچا کہ چلو ہم کریں گے، ہمارا بہت ارادہ ہے کہ ہرقل کو ہم نے مزہ چکھانا ہے، اور کوئی آ تو نہیں گیا نا، جلا بھی نہیں ابھی، ابھی تو خبر ہوئی ہے، چلو تیاری کرو، شابہ، چلو شابہ، جلدی جلدی فصلیں کاٹو، چلو ذرا موسم کا ٹھنڈا ہونے دو، چلو جی ایک دو مہینے بعد جاتے ہیں۔ आपने क्या किया तो सदा बताइए, चल पड़े। अच्छा, अल्लाह के नबी ने लोगों से मशवरा लिया था तबूक में जाने के लिए? ही नेवर डू दिस। पता है आपको, ओहद में जाने के लिए लिया था, लिया था। बदर के लिए लिया था, लिया था। तबूक के लिए क्यों नहीं लिया? यानी मैंने जब इस पे गौर किया, मेरे आगे समंदर खुल गया हिकमतों का। ना हर मौका मशवरे का होता है, ना हर मौका डिले करने का होता है। और मज़े की बात, जो सबसे खूबसूरत बात थी सहाबा की, कि अल्लाह के नबी को कोई एक सही सहाबी भी आकर ये नहीं कहता हुआ दिखता कि अल्लाह के नबी आ तो नहीं गया ना, हमें पता है हमने करना ये काम, हमने सोची हुई ये करनी है, बस ज़रा ये जून चला जाए, सितंबर आ जाए और अल्लाह के नबी फसल तैयार है। कौन सी अब कोई देर रह गई है काटना, थोड़ी बीज थोड़ी डालना, बस 15 दिन तो ठहर जाए, ज़रा फसल काट के हम अपने गोदामों में भर लें। एक सहाबी ने भी नहीं कहा, और जो आए वो उनको क्या कहा गया कुरान ने? मुखल्लफून, पीछे रहने वाले। कभी का मुकैदून, कभी कायदून, चार टर्म्स पढ़ी थी हमने, कायदून, मुखल्लफून, फिर साबिकून। यानी सहाबा और अल्लाह के नबी की कामयाबी का हाल क्या है, राज क्या है, कि सहाबा तो समय ना बताना थे ही, वो दिमाग नहीं इस्तेमाल करते थे। मैंने देखा सहाबा इकराम ब्रेन नहीं यूज़ करते थे, वल्लाह ही। कौन सा ब्रेन? जो शैतान ने यूज़ किया था अल्लाह के हुक्म के आगे। वो अल्लाह के नबी की बात, क्योंकि वो नबी थे, वहाँ वो ना भी करते तो ठीक है, आज तो हमें करना चाहिए। मैं ये नहीं कहती कि मुसलमान दिमाग यूज़ करना छोड़ दें, लेकिन अल्लाह के नबी सल्लम जो थे ना, वो वक्त और मौके के मुताबिक फ़ैसला करते थे, या फैसला सुना देते थे या राय लेते थे, लेकिन चीज़ों को डिले नहीं करते थे। आपको पता डिले का नुकसान क्या होता है? कोई बताए आप में से? जी,
एक मिसाल जैसे जंगे तबूक के अंदर ही नजर आ रही है, जो तीन साथी उस मौके से फायदा नहीं उठा सकते
तबूक के अंदर,
और तबूक के अंदर और फौरन में बाद में उन्हें इस चीज का एहसास हुआ कि हमने उस वक्त मौके से फायदा उठाते तो आज हम भी इन लोगों
के साथ होते। देखिए पूरे कुरान में सहाबा का जहाँ जिक्र आएगा, इन तीन की तौबा, काब बिन मालिक, हलाल बिन उमैया, मुरारा बिन रबी, इनका नाम इसी गिल्ट के साथ आया था ना, कि रह गए पीछे। नाम इसलिए अच्छे रंग में आ गया कि तौबा कर ली थी। और अबू बसीर और एक और सहाबी थे, उनका नाम अबू बसीर नहीं थे, मैं अक्सर ही नाम लेती हूँ, इस वक्त दिमाग से चला गया, कि रहे वो भी पीछे थे। और जब अल्लाह के नबी सल्लम निकल गए, काफिला कूच कर गया, दोपहर का वक्त हुआ तो अबू खैसमा, तो बीवी आई खेतों में, साग दाल रोटी लेके आई होंगी, छिड़काव किया, दरख्त के नीचे बिठाया, पानी ठंडा या लस्सी या खाना, और लुकमा तोड़ के अभी मुंह में नहीं डाला तो ख्याल आया कि अबू खैसमा तुझे शर्म नहीं आती कि अल्लाह के नबी पता नहीं इस वक्त कहाँ थक के खा रहे होंगे और तू यहाँ बैठ के मज़े उड़ा रहे। और उनके क्या मज़े थे, कोई वो पीसी की लाउंज में जाके कोई वो हॉट ड्रिंक पी रहे थे, या कोई उन्होंने कोई ऐसा ड्रिंक ऑर्डर कर दिया था कि जिसको पी के बंदे में ताकत आ जाए। बेसिक्स नीड्स, असेसिटीज, नेसेसिटीज ऑफ लाइफ। लेकिन उनको एहसास था कि ये अल्लाह के नबी चले गए, हम क्या, उनको कितनी इस वक्त तकलीफ़ हो रही होगी। और इंसान नहीं सोच सकता इस चीज़ को जब तक उसके ऊपर अपने नहीं पड़ती। इंसान को समझ तब आती जब अपने ऊपर पड़ती है। और वहीं लुकमा छोड़ के बीवी से कहा कि घोड़ा लेके आओ, जीन कसो, मैं खाना या नहीं खाऊंगा, मैं अल्लाह के नबी के पीछे जा रहा हूँ। और जब वो गए तो फिर अल्लाह के नबी ने दूर से घोड़े की वजह से वो जो मट्टी की खाक उड़ती हुई ज़मीन से खाक उड़ते देखी तो क्या कहा? अल्लाह ये अबू खैसमा हो, तो वह अबू खैसमा ही थे। यानी आपकी भी नज़रें लगी रहती थी जो नहीं होते थे उनमें। अल्लाह हमें ऐसा बना दे, ये है कामयाबी का नुस्खा। ये किताब, एक या 10 किताबें मैं आपको पढ़ा दूं, जब तक नबी और रसूलों वाली इताअत और अल्लाह के साथ हमारे वो जज्बे नहीं होंगे ना, कामयाबी नहीं मिलेगी, कभी भी नहीं मिलेगी। हाँ, कामयाबियां बहुत सारी हाथ से चली ज़रूर जाएंगी, लेकिन कामयाबी के लिए इंसान को आगे देखने की ज़रूरत होती है। अब दोबारा पढ़ती हूँ आपके लिए। आपके मद्दे मुकाबिल लोगों के पास, बल्कि थोड़ा सा और पीछे से पढ़ी देती हूँ जहाँ से बात हुई थी आगे। यानी पहले जो किया तो कामयाब हुए, अब वही करने से कामयाब होंगे? आप सब जवाब दें। नहीं होंगे। क्यों? क्योंकि कामयाबी की दौड़ में आप अकेले नहीं हैं, आपके पीछे खड़े लोग आपको रौंद के आगे निकल जाएंगे। जो कुछ आप कर रहे थे वो सिर्फ गुज़श्ता कल में कामयाबी की ज़मानत था, आज और आने वाले कल में कामयाबी की ज़मानत ठहरने वाले वो पुराने ख्यालात, हरबे, आलात, तरीके, सोचें, रवैये और महारतें काफ़ी नहीं हैं। जब आप कामयाब हुए थे तब लोगों को तो वहम में भी नहीं था कि ये भी काम हो सकता है। अब आप एक दफ़ा कामयाब हो गए, आपने कई लोगों के कानों में ये डाल दिया, उनके दिलों में डाल दिया कि हम भी हो सकते हैं। अब आपको पहले से ज़्यादा मेहनत करनी पड़ेगी ताकि आप उनसे पहले से बड़ी कामयाबी हासिल कर सकें। अगर आप अपनी कामयाबी के खिमार में अपनी ज़ात को, अपनी तकनीक को और अपनी महारत को बेहतर नहीं बनाएंगे और समझेंगे कि मैं इसी तरह हमेशा कामयाब रहूंगी, तो याद रखिए कामयाबी आपकी जागीर नहीं है। हम सब ने कामयाबी की बुलंदियों पर खड़े लोगों को नीचे गिरते देखा है। पहले तो दुआ करें कि अल्लाहुम्मा ला तजअलना मिनहुम, कि अल्लाह एक दफ़ा हिदायत दे के गुमराह ना करना और एक दफ़ा कामयाबी दे के नाकाम ना करना। और बल्कि सब इस शऊर से दुआ पढ़ें, अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन जहदिल बलाई व दरकिश शिकाई व शमातिल आदाई व सूइल क़दाई। क्या मांगा इसमें हमने? कहला बुरे फैसले से, बुरी घड़ी से, दुश्मनों की खुशी से तेरी पनाह में आते हैं, तो लिहाजा कामयाबी आपकी मेरी जागीर नहीं है। जो लोग अपनी सलाहियत, स्टेमने और लगन पर काम नहीं करते, इनके जोशो खरोश, सलाहियत, एतमाद और फोकस में कमी आ जाती है। इन तमाम कमियों की वजह से कामयाबी इनसे रूठ जाती है और कहती है कि अब कभी मेरी तरफ ना आना। बात वाज़ेह, जब हम एक वक्त पे सलाहियतें, स्टेमने और लगन को लगाते हैं ना, तो दूसरों का जोश भी हमारी मदद बन जाता है। और जब हम चीज़ों को डिले करते हैं ना, तो चीज़ तो सस्ती हो जाती है, मिल भी जाती है, लेकिन जोश भी ठंडा हो चुका होता है। होश, जहाँ होश आ जाता है वहाँ जोश चला जाता है, और हर चीज़ होश से नहीं मिलती इंसान को। कामयाबी को कैसे बनाया जा सकता है? रूठी कामयाबी से दोबारा रिश्ता कैसे जोड़ा जा सकता है? पहले ये जानना ज़रूरी है कि कामयाबी रूठती क्यों है। चले जी, आप पहले सवाल का जवाब दें कि कामयाबी को कैसे बनाया जाए। हैप्पी बर्थडे करके एक फंक्शन, पार्टी, दावत, हम तो ऐसे ही मनाते हैं ना। बच्चा कामयाब हो गया, उस फर्स्ट आ गया, मैट्रिक इम्तिहान में ए ग्रेड आ गया, कामयाबी। नहीं, कामयाबी को मनाने के लिए इंसान को और मेहनत करनी पड़ती है। कामयाबी रूठ इसलिए जाती है कि हम ताज़ा ख्यालात को अपने तक आने से रोक देते हैं, नए आइडियाज़ नहीं लाते, नया खून नहीं मिलता ना जिस्म को, तो इंसान बूढ़ा हो जाता है। ये फितरत का असूल है। और मुझे याद नहीं इस वक्त फिगर कि हफ्ते में या महीने में कितनी देर बाद पूरा पिछला खून चला जा चुका होता है और नया आ चुका होता है। जब तक नया खून साथ नहीं मिलेगा, सेहत नहीं होगी। इसी तरह कामयाबी के लिए नए आइडियाज़, नए ख्याल आने चाहिए। हम अपनी ज़ात में बेहतरी लाने की कोशिशों की हौसला शिकनी करते हैं, यानी हम अपने आप को इम्प्रूव नहीं करना चाहते। फिर हैरत से देखते हैं कि कामयाबी ही दरअसल हमारे पीछे जाने की सबसे बड़ी वजह बन गई। समझ आई? सच पूछे तो कामयाबी नाकामी की तरफ ले जाने का तेज तरीन जरिया बन सकती है। ये कैसे? यानी आप एक दफ़ा कामयाब हो गए हैं, अब ये नशा कि कामयाबी मेरी जागीर है, ये नशा आपको नाकाम करा देगा। ये किसी शख्स, इदारे या टीम की सोच को आलूदा कर देती है, स्पॉइल कर देती, गंदा कर देती है ये सोच। लोगों के जहन में ये बात डाल देती है कि इन्हें तब्दील होने की कोई ज़रूरत नहीं। रफ्ता रफ्ता ये बेहतरी की सोच की जड़ें काट देती है। आला पाए की सलाहियत के हामिल लोगों को जो है जैसा है पर इक्तफा करने पर राज़ी कर लेती है। लिखे ज़रा ये जुमला, जो है जैसा है इसी पर इक्तफा कर लो। क्या समझे आप इससे? जब हम अपने मौजूदा हालात पे मुतमईन हो जाते हैं ना, تو ہم کامیاب ہونے کا دروازہ بند کر دیتے ہیں۔ کامیاب لوگ اپنی ماضی کی کامیابیوں کے اندر زندہ رہنا شروع کر دیتے ہیں، وہ مستقبل میں کامیابی کی تعمیر کرنے کی بجائے اپنی گزشتہ کامیابیوں کا سبب بننے والی چیزوں کو دہراتے ہیں۔ وہ نہیں سمجھتے کہ آس پاس کی دنیا بدل رہی ہے، کامیابی ان کے ہاتھوں سے پھسل رہی ہے، جیت ان کا منہ موڑ رہی ہے۔ آپ یاد کریے کوئی ایسے جملے، کبھی آپ میں سے کسی نے بولے ہوں کہ چیزیں ہمارے ہاتھوں سے نکل رہی ہیں، آئی ایم لوزنگ دا کنٹرول۔ وجہ کیا ہے؟ کہ کامیابی کسی کی جاگیر نہیں ہے۔ یہ جانتے بوجھتے ہم کامیابی کے اس وائرس کا شکار ہو جاتے ہیں، کامیابی کے جال میں پھنس کے رہ جاتے ہیں۔ یہ کہتے ہیں کہ ایک بزنس کنسلٹنٹ کے طور پر میں نے بہت ساری کمپنیوں کو اس جال میں پھنستے دیکھا ہے، میں نے ایک پرفارمنس کوچ کے طور پر بے شمار کامیاب افراد کو، ٹاپ کھلاڑیوں کو، گلوکاروں، اداکاروں، استادوں اور ڈاکٹروں کو، سائنسدانوں اور سیاستدانوں کو اس جال میں پھنستے ہوئے آہستہ آہستہ کامیابی کی چوٹی سے ناکامی کی کھائی کی طرف لڑکتے ہوئے دیکھا۔ جی، پھر انہوں نے کچھ مثالیں دی ہیں، کہتے ہیں کہ کسی نے سوچا ہوگا کہ ربر میڈ جو 1985 سے 1994 تک دنیا کی 500 ٹاپ کمپنیوں میں سر فہرست تھی، اس وائرس کا شکار ہو جائے گی۔ کمپنی کی مینجمنٹ اور باقی سب لوگوں کو لگتا تھا کہ یہ کمپنی ٹاپ پر ہی رہے گی، لیکن پھر ہم سب نے دیکھا کہ صرف 5-6 سال کے اندر اندر اس کمپنی کو اپنے 9 پلانٹ بند کرنے پڑے، اپنے ہزاروں ملازمین کو نوکریوں سے فارغ کرنا پڑا۔ 1995 میں ایک بالکل گمنام کمپنی نیو ویل نے ربر میڈ کو خرید لیا۔ آپ سمجھتے ہیں ربر میڈ کیا بناتا ہے؟ خواتین کو تو بہت پتہ ہوگا، کچن میں جو پلاسٹک کے برتن ہوتے ہیں نا، جو اچھے والے، ایک تو ہوتے ہیں وہ جو چھوٹے چھوٹے پتلے، لیکن ربر میڈ ایک برانڈ ہے جو اعلیٰ قسم کی پلاسٹک کے، یہ جو باکسز اور اس طرح کی چیزیں جو وہ بناتے ہیں۔ تو کمپنی نے اپنا نام کیا رکھا؟ نیو ویل، نیا کنواں۔ آج پوری دنیا اس سانحے کی چشم دید گواہ ہے۔ کئی سال تک دنیا کی اولین کمپنیوں میں سر فہرست رہنے والی ربر میڈ آج صفحہ ہستی پر موجود نہیں ہے۔ جی، دوسرے لوگ نام بنا لیں گے، جو بنے ہوتے ہیں نا وہ گر جاتے ہیں، کیونکہ یہ جو خوش فہمی آ گئی کہ ہم جیتے ہوئے، ہمیں کس نے ہرانا ہے؟ کیا آپ نہیں جانتے کہ آپ کے آس پاس مختلف کھیلوں کہ ان صفحہ اول کے کھلاڑیوں کو کامیابی نے کیسے پچھاڑا، جنہوں نے کامیابی کو اپنا حق سمجھ لیا تھا، یہ سوچ لیا تھا کہ وہ ساری زندگی اسی طرح کامیاب رہیں گے، جو ناقابل تسخیر تھے، شکست ان کا مقدر بنی، اس لیے کہ انہوں نے کامیابی کے نشے میں چور ہو کر ان تمام اچھی باتوں کو، عادتوں کو خدا حافظ کہہ دیا جو اصل میں ان کی کامیابی کا باعث بنی تھی۔ کامیابی کے خمار میں لوگ اوور کانفیڈنس کا شکار ہو جاتے ہیں۔ یہ لکھ لیں، کامیابی کے خمار نشے میں لوگ اوور کانفیڈنٹ ہو جاتے ہیں۔ فرق کیا ہے دونوں میں؟ کانفیڈنس یہ ہے کہ جو چیلنج مجھے درپیش ہے میں اس میں سے نکل جاؤں گا، میں اس کا مقابلہ کر لوں گا، یعنی یہ اچھا کانفیڈنس ہوتا ہے۔ اعتماد کی بنیاد تیاری کا احساس ہے۔ جب آپ کو یہ احساس ہو کہ آپ تیار ہیں تو آپ پر اعتماد محسوس کرتے ہیں۔ آپ نے کسی اہم کسٹمر سے ملاقات میں بڑی ڈیل فائنل کرنی ہو، آپ نے خود کو پوری طرح تیار کیا ہے تو آپ اپنی ذات کے اندر اعتماد محسوس کریں گے۔ ایسے ہی ہے نا، جب آپ تیاری کر کے جائیں گے تو آپ انشاءاللہ کامیاب ہوں گے، اعتماد ہے کہ میں نے تیاری کی ہوئی ہے، انشاءاللہ میں کامیاب ہوں۔ لیکن اب آگے ذرا اس پہ کوسچن مارکس لگائیے گا، لیکن اگر میٹنگ سے پہلے آپ سو رہے ہوں، بلکہ میں تو پہلے نہیں کہوں گی، میٹنگ کے دوران بھی کہہ دوں گی، کئی لوگوں کا میٹنگ کے دوران بھی کام کہیں، دماغ کہیں اور ہوتا ہے، تو میٹنگ سے پہلے آپ سو رہے ہوں، گپے ہانک رہے ہوں، یہ سوچتے ہیں کہ یہ کون سی بڑی بات ہے، یہ تو میں نے بڑی دفعہ کیا ہوا ہے، یہ تو میرا روز کا کام ہے، تو میری فنگر ٹپس پر ہے، یہ تو میری فنگر ٹپس پر ہے۔ تو کیا آپ کو لگتا ہے کہ آپ جیت جائیں گے؟ ہرگز نہیں۔ یہ اعتماد نہیں ہے، یہ اوور کانفیڈنس ہے۔ اوور کانفیڈنس کو میں بدتمیزی سمجھتا ہوں۔ یہ اوور کانفیڈنس ناکامی کی طرف جانے کی پہلی سیڑھی ثابت ہو جاتا ہے۔ فرض کریں آپ جہاز میں بیٹھے ہوئے ہیں، تصور میں آپ بھی لائیے، سفر شروع ہوتے ہی اچانک پائلٹ کی آواز آئے، میں ایک سینئر پائلٹ ہوں، پچھلے 30 سال سے جہاز چلا رہا ہوں، میں نے اسی سال دنیا کے بہترین پائلٹ کا ایوارڈ بھی جیتا ہے، لیکن آج میں نے جہاز اڑانے سے پہلے چیک لسٹ کی کسی چیز کو چیک کرنا ضروری نہیں سمجھا۔ آپ کو پتا ہے یہ چیک لسٹ کیا ہوتی ہے؟ ایک ایک پرزہ جہاز کا، اور اس کی جو مس چیز ہے نا، پائلٹ کی طرف سے اس کا اوکے کر کے جانا لازمی ہوتا ہے کہ یہ بھی ٹھیک ہے، انجن بھی ٹھیک ہے، ٹائر بھی ٹھیک ہے۔ جیسے اپنی زبان میں آپ کے گاڑی میں ہوا بھی ٹھیک ہے، ٹائر بھی ٹھیک ہے، یہ اس کی طرف سے جاتا ہے تو پھر جہاز کی اجازت ملتی ہے۔ اور وہ کہتا ہے نہیں، میں نے آج کوئی نہیں چیک کیا کہ اس جہاز کا کوئی اسکریو ڈھیلا بھی ہے کہ نہیں۔ کیا یہ سننے کے بعد آپ جہاز میں اس پائلٹ کے ساتھ سفر کرنا پسند کریں گے؟ میں سوچتی ہوں کہ اگر ہمیں یہ باتیں سمجھ آ جائیں تو ہمیں کسی کی ضرورت نہیں ہے، انشاءاللہ ہم خود کافی ہیں اپنی کمیوں کو دور کرنے اور اپنی خامیوں کو بدلنے میں اور ان کو نکالنے میں۔ اگر میں وہاں ہوں تو شور مچا دوں گا کہ نکلو اس جہاز سے، آپ بھی پھڈا ڈال دیں گے، کچھ لوگ تو شاید چلتے جہاز میں چھلانگے لگانے کو تیار ہو جائیں گے۔ ایسے ہی ہے نا، کیونکہ جان سب کو پیاری ہوتی ہے۔ کامیابی کے نشے میں چور، کامیابی کو اپنی جاگیر سمجھنے والے لوگ اپنے آپ کو تیار رکھنا چھوڑ دیتے ہیں۔ یہ لکھیے، دیکھیے، آپ کلاس میں آنے کے لیے تیار ہو رہی ہیں، آپ پڑھنے کے لیے تیار ہو رہی ہیں، آپ پڑھانے کے لیے تیار ہو رہی ہیں، آپ روم سیٹ کرنے کے لیے تیار ہو رہی ہیں، ہر ایک کا الگ فیلڈ ہے۔ اگر جس کام کو کرنے جا رہے ہیں اگر آپ اس کے لیے تیار نہیں ہیں تو آپ کتنے بھی ایکسپرٹ کیوں نہ ہوں، اپنا کام ہے۔ آج نہیں آپ کو پتا آپ نے کیا درس دینا ہے، تو آپ نے 1000 درس دیے ہوں، آج آپ بیکار ہی باتیں لوگوں کو بتا کر آئیں گے، وقت ہی ضائع کر کے آئیں گے ان کا۔ تو لہٰذا اپنے آپ کو کرنے والے کام کے لیے تیار رکھنا، اور پھر سمجھنے لگتے ہیں کہ وہ پانی پر چل رہے ہیں، پانی پر چل سکتے ہیں، یعنی تیاری کرنی کوئی نہیں، اور سوچنا یہ کہ ناممکن چیز ممکن ہوگی کہ پانی پہ بھی ہم چل کے دکھا دیں گے۔ تو اب ساری باتوں کے بعد یہ بتائیے کہ کامیابی ہوتی کیا ہے؟ کامیابی کیا ہے؟ کامیابی دراصل، اب آپ چند ایسے پوائنٹس لکھ لیجئے، کیا ہے؟ نمبر ایک، کچھ بنیادی اچھی سوچوں، یعنی گڈ تھاٹس۔ نمبر دو، رویے، ایٹیچیوڈ۔ اور نمبر تین، اقدامات۔ اقدام کس کو کہتے ہیں؟ انگلش میں کوئی بتائے گا؟ انیشیٹو ہونا، قدم تو اٹھائیں۔ آپ یہاں بیٹھے کہہ رہے ہیں بہت خوبصورت منزل ہے، بھائی آپ اٹھیں گے تو جائیں گے تو ملے گی نا وہ منزل، تو قدم یعنی اسٹیپ لو، اٹھو، گو ہیڈ۔ مسئلہ کہاں سے جنم لیتا ہے؟ وہی سوچ، وہی رویے اور وہی اقدامات جنہوں نے آپ کو کامیاب کیا ہوتا ہے، آپ انہیں چھوڑ دیتے ہیں، جس کے نتیجے میں آپ مشکلات کا شکار ہو جاتے ہیں، ناکامی آپ کا راستہ روکنا شروع کر دیتی ہے۔ ہمیشہ کامیاب رہنے والے ادارے یا افراد میں کچھ خصوصیات ہوتی ہیں جن کو وہ چھوڑتے نہیں ہیں۔ یہ لکھ لیں، آپ کے چھوٹی سی بھی خوبی ہے نا، اتنی سی اسکل ہے، بس چھوڑے نا۔ کہتے ہیں کہ جوں بھی اپنا کام کرتی رہتی ہے نا مسلسل، تو سارے سر کو گندا کر دیتی ہے۔ کیا ہماری طاقت اور صلاحیت جوں جتنی بھی نہیں ہے؟ صرف ہمیں یقین ہو جائے گا نا ہم یہ کام کر سکتے ہیں تو کرتے ہیں۔ اور الحمدللہ میں اپنے آپ کو اب ذہنی طور پہ کافی ریلیکس فیل کرتی ہوں کئی چیزوں میں، کہ جب ساتھیوں کو سمجھ آ گئی ہم نے یہ کام کرنا ہے، کرنا کر لیا، وہ ایک سلمپ آتا ہے بیچ میں نکل جاتا ہے الحمدللہ اللہ کے حکم سے۔ ایک وقت آتا ہے لگتا ہے کچھ ٹھیک ہی نہیں ہے، پھر ایک وقت آتا ہے آپ کہتے ہیں الحمدللہ سب چیزیں ٹھیک ہو گئی، ہو رہی ہیں، ہو جائیں گی اور بھی ہو جائیں گی، اینڈ تو کبھی نہیں ہوا زندگی کا۔ تو ہمیشہ یاد رکھیے، اپنے لیے یہ گول بنائیں کہ میں نے جو کرنا ہے نا اس کرنے کے لیے ذہنی طور پہ، جسمانی، روحانی، ہر طور سے خود کو تیار رکھنا ہے. یہ کبھی نہیں سوچنا کہ میں نہیں کر سکتی. لیکن کامیاب ہونے کے بعد ایک بات یاد رکھیے، اور وہ کیا کہ کامیابی دبے پاؤں واپس بھی جا سکتی ہے. اس کو روکنے کے لیے آپ کو ایسے قدم اٹھانے ہوں گے، ایسی سوچ کو رستہ دینا ہوگا جو آپ کو مسلسل کامیابی سے ہمکنار رکھے. کوڈک کا نام سنا کبھی آپ نے؟ کیا لفظ آتا ہے آپ کے ذہن میں کوڈک کے نام سے؟ جی شابش، پکچرز، کیمرہ، فلم، ڈیجیٹل، بالکل صحیح. کوڈک کا نام کیا ہے؟ ہم بچپن سے سنتے آئے کہ تصویر صرف کوڈک کے کیمرے یا کوڈک کی فلم سے بن سکتی ہے، یعنی کیمروں کے اوپر بھی کوڈک لکھا ہوتا تھا، اور جب شروع میں ویڈیو کیمرے آئے تو وہ بھی کوڈک کے ہی ہوتے تھے. جب ڈیجیٹل کیمرے آنا شروع ہوئے تو کوڈک نے اس ٹیکنالوجی کو نظر انداز کر دیا. کچھ عرصے بعد کوڈک کو احساس ہوا کہ ڈیجیٹل فوٹوگرافی کے بزنس میں ان کا کوئی اب حصہ ہی نہیں رہا. لوگ ان کے کیمروں کی بجائے ڈیجیٹل کیمرے خرید رہے ہیں. ان کی فلموں کی سیل تقریباً ختم ہو گئی ہے. کوڈک نے اس تبدیلی کو قبول کرنے کی بجائے جو وہ کر رہے ہیں وہی کرتے رہنے کا فیصلہ کیا. انہیں لگا کہ وہ ہمیشہ کامیاب رہیں گے، کامیابی تو ان کا حق ہے کیونکہ وہ دنیا میں سب سے پہلی سب سے بڑی کمپنی ہے. لیکن جب دھچکے لگے تو ان کو مجبوراً تبدیلی کے بارے میں سوچنا پڑا. انہوں نے تبدیلی کو مکمل طور پر قبول کرنے کی بجائے عارضی حل نکالا. کیا کیا؟ انہوں نے ایسی ٹیکنالوجی بنانے کی کوشش کی جس میں ڈیجیٹل اور پرانی فلم کا امتزاج تھا. امتزاج سمجھتے ہیں؟ مکسچر. ظاہر اس تجربے نے ناکامی تو ہونا تھا. وہ کوشش کے باوجود مارکیٹ میں بدلتی سوچ کی نئی لہر سے اپنے بزنس کو محفوظ نہیں رکھ سکے، کیونکہ دنیا بہت بدل گئی تھی. وہ اپنے صارفین یعنی جو کسٹمرز تھے، وہ اپنے کسٹمرز کی سوچ کو پابند نہیں کر سکتے تھے کہ وہ ڈیجیٹل کیمروں سے دور رہیں. پھر کیا ہوا کہ کوڈک کا ایک شیئر جو 1997 میں $80 کا تھا، 2003 میں صرف $30 کا رہ گیا، ڈیویلی ہو گیا. کوڈک نے اپنے پروفٹس میں 72% کمی کا اعلان کیا. کہانی یہاں بھی ختم نہیں ہوتی. 2005 تک شیئر کی قیمت کتنی رہ گئی؟ $1 پر شیئر رہ گئی. کمپنی بینکرپٹ ہو گئی. سوچنے کی بات ہے. میں نے تو اپنی زندگی میں اتنا دیکھا ہے لوگوں کے حالات کو بدلتے کہ میں سوچتی ہوں نہ کامیابی کسی کی جاگیر ہے اور نہ ناکامی کسی کی جاگیر ہے. لوگوں کو ایک جملہ سنا ہوا تھا بچپن سے، چڑھتے سورج کے پجاری. میں نے خود اپنی زندگی میں اس چیز کو اتنے کلوزلی دیکھا ہے کہ لوگوں کو آپ کا کام پیارا ہوتا ہے، نام نہیں. کچھ لوگ نام کانشیس ہوتے ہیں، ہمارا یہ نام ہے، ہمارا ادارہ اتنا بڑا ہے، ہمارا یہ کام ہے، ہمارا تو نام چلتا ہے، ہماری تو ساکھ چلتی ہے. لیکن لوگ جب کام دیکھتے ہیں کسی کا اچھا تو وہ کہتے ہیں ہمیں کام سے لینا ہے، ہمیں کیوں کریں. آپ نے سنا ہوگا اپنی زبان میں، اونچی دکان پھیکا پکوان. اور بعض دفعہ چھوٹی سی مارکیٹ کی غیر معروف چیز آپ یوز کرتے ہیں، بڑی اچھی لگتی ہے، آپ کہتے ہیں چھوڑو یہ روز ہے، اتنی مہنگی لیتے ہیں، یہ سستی ہے، یہ اچھی بھی ہے، یہ لے لے. لوگ کام دیکھیں گے آپ کا، نام کوئی نہیں دیکھتا. نام کچھ خاص لوگ دیکھتے ہیں، عام کامیابی جو ہوتی ہے نام نہیں دیکھتی. کامیاب لوگوں والا کام آپ کر لیں، آپ بھی کامیاب ہو جائیں گے. کانفیڈینس آپ کے اندر ہونا چاہیے اس چیز کا. 2005 میں ان کے سی او، ابھی اس کی کہانی ختم نہیں ہوئی کوڈک کی، ان کے سی او ڈان کاپ نے ایک انٹرویو میں یہ بتا کے سب کو حیران کر دیا کہ اب سے 20 سال پہلے انہوں نے پہلی بار ڈیجیٹل کیمرہ دیکھا تھا، لیکن یہ کیمرہ دیکھنے کے بعد بھی انہوں نے اپنے ادارے کے باقی لوگوں کو تبدیلی کے لیے تیار نہیں کیا اور کامیابی کو اپنی جاگیر سمجھنے کی بھاری قیمت چکائی. کیا سمجھ آ رہی ہے آپ کو؟ مجھے تو ایسے لگ رہا ہے کچھ نئی باتیں سمجھ آ رہی ہیں اس میں سے. آپ کو بھی کچھ نیا کام کرنا پڑے گا. ایک راستہ بند ہوتا ہے تو دوسرا دیکھیں، دوسرا کھلتا ہے تو تیسرا دیکھیں. کسی نہ کسی طرح آپ آگے انسانیت کو نفع دینے کے بڑے سے بڑے کام کریں. مجھے کسی نے کہا کہ ناروے میں اگر آپ پڑھانے سے زیادہ رشتے کروانے کا کام کر لیں تو مجھے یقین ہے آپ کے پاس زیادہ لوگ آئیں گے. ریئلی؟ اور یہ ان کا مشورہ بڑا درست ہے ریئلی. یعنی اگر آپ وقت اور حالات کا تقاضا دیکھیں تو میں اللہ سے کہتی ہوں اللہ وہ سجھا جس کی ضرورت ہے, اللہ وہ کروا جس کی ضرورت ہے. آپ کہتے قرآن پڑھو قرآن پڑھو, ہم جو جذبوں میں بیٹھے ہوتے ہیں لوگ بعد میں کہتے ہیں پڑھنے ایسی کر بہ کے تسی چپ کرو, سن نہیں لوڑ پڑھن دی. تھک گئے نا پانچ سال سے ہم لوگوں کو قرآن پڑھو تفسیر پڑھو تجوید پڑھو یہ کرو وہ کرو, اب آپ کچھ وہ کریں جو لوگوں کی ضرورت ہے, قدم تو آگے بڑھائیں. آپ اپنے آپ کو ایک نٹ شیل میں کیوں بند کرتے ہیں؟ آپ لوگوں کو اپنی مرضی سے نہیں بنا سکتے, تو جو ان کی ضرورت ہے اس کو سامنے رکھ کے آپ ویسے بن جائیں, پھر آپ ایک نئے اینگل سے دیکھیں گے زندگی کی. کئی کہانیاں آپ پڑھ کے دیکھیں, آپ آن لائن پہ جا کے سرچ کریں, آپ کو کئی ایسی مارکیٹنگ کی ٹیکس ٹپس ملیں گی. بالکل بینک کرپٹ کمپنی ایک دم ابھر کے اوپر آ جاتی ہے. یہ کہتے ہیں کہ میرے قصبے فاروق آباد میں اسکول کے سامنے چھکی ایک چھوٹی سی ریڑی لگاتا تھا. چھکی کے دہی بھلے اور فروٹ چاٹ بڑے معروف مشہور تھے. آج اس نے کالی شان ریسٹورینٹ بنا لیا. فاروق آباد جیسے چھوٹے سے قصبے کی حد تک دیکھیں تو چھکی نے وہاں پرل کانٹیننٹل کھڑا کر دیا, کیونکہ اس نے کامیابی کے جال میں خود کو پھنسنے نہیں دیا. یعنی دہی بھلوں کی ریڑی ایک ریسٹورینٹ اور ایک ہوٹل کی شکل میں بدل گئی. اور یہ تو آپ نے اکثر ہی سنا ہوگا, یہاں تو پتہ نہیں اتنا معروف ہے نہیں, مارکس اینڈ اسپنسر. یو کے تو بھرا پڑا نا, اب تو سبزیاں تک مارکس اینڈ اسپنسر سے ملتی ہیں. کہتے ہیں یہ پہلے ریڑی لگاتا تھا لنڈن میں سویٹروں کی, تو آج ذرا لکھ کے دیکھے مارک ایم کے تو پھر لوگ کتنے کا لیتے ہیں, پھر برانڈ چلتا ہے. تو کہاں سے چلا؟ ایک ریڑی سے. کامیابی کا یقین تھا, ہو گیا, اللہ نے کر دیا. آپ جانتے ہیں واک مین کس کمپنی نے بنائی تھی؟ کس کو پتا جی؟ سب سے پہلی واک مین کیا, پہلے یہ پتا واک مین ہوتا کیا؟ مجھے اچھی طرح یاد ہے اپنے وہ بچپن جوانی کا جو امتزاج تھا, واک مین لے رہا. تو ابو نے کہا لے دیں گے, کیا بڑی بات. تب ایسے کہ ہائے ہم چلیں تو ہمارے ساتھ ہمارا ٹیپ ریکارڈر بھی, اس میں ٹیپ لگتی تھی, ٹیپ ریکارڈر ہمارے ساتھ, تو وہ جیب میں ڈالا ہے تو کانوں میں آپ مائک میں. اچھا پھر اتنا بڑا وہ ڈھول جیسا ٹیپ ریکارڈر اٹھا اٹھا کے نہیں پھرنا پڑے گا. وہ واک مین کہاں سے بنا اس کی کہانی سنیے. سب سے پہلے یہ سونی کمپنی نے بنایا تھا. پورٹیبل میوزک کا آغاز ہی اس کمپنی نے کیا تھا. لیکن سونی کو ایک دن یہ جان کے دھچکا لگا کہ وہ پورٹیبل میوزک کے بزنس کا سب سے بڑا کھلاڑی نہیں رہا. اب لیڈرشپ ایپل کے ہاتھوں شفٹ ہو گئی ہے. یہ کون ہے ایپل بھائی جان؟ ایپل ہیں جو اس کاروبار کا بے تاج بادشاہ بن چکا ہے. جس کمپنی نے واک مین ایجاد کی, میوزک کی کم مارکیٹ پر راج کیا, اس کمپنی کے ہاتھوں سے لیڈرشپ کس طرح چھن سکتی تھی؟ میں سوچ رہا تھا کہ اگر کسی کمپنی کو آئی پوڈ آئی پیڈ یا آئی ٹیونز ایجاد کرنی چاہیے تھی تو وہ سوائے سونی کے اور کوئی کمپنی ہو ہی نہیں سکتی تھی, کیونکہ اس کو ریسرچ کرتا تو وہ بھی انہیں چیزوں تک پہنچ جاتا. لیکن یہ کیسے ہو گیا؟ اس لیے کہ سونی کے لوگوں کے ذہنوں سے تجسس ختم ہو گیا تھا. وہ لوگ بہت دفاعی رویے کے ساتھ زندہ تھے. وہ اپنی مصنوعات کو اپنے بزنس کو بچا کے رکھنے کے موڈ میں تھے. یعنی بس جو بن گیا اس کی حفاظت کر لو, یہی بڑا ہے. یہ سوچ نگیٹو سوچ ہوتی ہے, آپ آگے نہیں بڑھ سکتے. پھر اگرچہ ایجادات ہی تو اس کمپنی کا خاصہ تھا, لیکن وہ سمجھنے لگے کہ جو ایجاد کر لیا وہ کافی ہے, اس سے آگے جانا ان کا کام نہیں ہے, اسی پر بیٹھ کر ان کو عیاشی کرنی ہے. پھر آن لگا دھچکا جب آئی پوڈ اور آئی ٹیون جو سونی کو بنانے چاہیے تھے ایپل نے بنا ڈالے. پھر کیا ہوا؟ آپ سب نے دیکھا, آئی فون اور آئی ٹیون نے ساری دنیا کو اپنے حصار میں لے رکھا. سونی شاید اس دوڑ میں اب کبھی واپس نہیں آ سکے گا. آپ اتنی دور کیوں جاتے ہیں؟ یعنی یہ اب آخری سوال ہے کہ آپ اتنی دور کیوں جاتے ہیں؟ سوچیے ذرا. آپ دیکھیے کہ آپ جو چیز جہاں گھومتی ہے نا اس کو وہیں سے ڈھونڈتے ہیں. آپ کے چونی گھوم گئی, کہاں ملے گی؟ جہاں کھڑے ہیں ادھر ہی ملے گی نا. کیا آپ کہیں گے وہ ریسپشن سے ملے گی؟ چیز جہاں گھومے وہیں ڈھونڈے. دنیا کی سب سے کامیاب کمپنی مائیکروسافٹ کی مثال لیجیے. مائیکروسافٹ اتنی کامیاب کمپنی ہونے کے باوجود انٹرنیٹ سرچ میں نمبر ون کیوں نہیں ہے؟ مائیکروسافٹ اپنے بزنس میں اتنا مصروف ہو گئی کہ اس نے کامیابی کے نئے آسمانوں کو دیکھنا چھوڑ دیا, جس کا نتیجہ یہ ہوا کہ انٹرنیٹ سرچ کی لیڈرشپ آپ ہی بول دیں گوگل کے ہاتھوں میں آ گئی. وہ ایک آدمی تھا نا تو کہنے لگا بھائی میری بیگم تو گوگل ہے. कहने का वो क्या कुगली बुगली है, कोई मोटी ताजी है? कहता एक सवाल करूं 10 जवाब देती है। लेकिन ये देखे, इसको कहते हैं क्वालिटी, नाम चलता। और मैं खुद, मेरे जैसा अनपढ़ बंदा जिसको कंप्यूटर कोई नहीं इतना आता, तो वो भी जब मैं कोई चीज़ सर्च करनी होती है ना, तो पहले मैं google.com खोल, कंप्यूटर में अपने ऑलरेड क्रोम में तो गूगल ही खुलता है। लेकिन पता नहीं पिछले दिनों क्या हुआ कि मेरे फ़ोन कंप्यूटर पे मैंने या किसने किया क्या हुआ आई डोंट नो, तो वो याहू की विंडो खुलती थी। तो मेरी आदत है, मुझे कोई भी आइडिया बैठे ख्याल है मैं सबसे पहले उसमें सर्च करती हूँ जाके। ये मेरा सारा दिन कई चीज़ों के साथ रहेगा। तो मैंने जाके लिखना, तो मुझे वो कहते ना अपना समूह देखना पड़ना। मैंने कहा ये इस गूगल को क्या आ गया? पता है गूगल तो आपको कई ऑप्शंस देते हैं ना, फिर ऊपर इमेजेस की भी ऑप्शन है, ऑडियोज भी और वीडियोज भी, व्हाट्सएप। फिर मैंने नोट किया हो ये याहू खुला हुआ है। फिर पहले मैं याहू में जाके गूगल लिखती, तो मैं सोचती याहू को कितना गुस्सा लग रहा होगा इस वक्त, ये याहू में google.com लिख रही है। अच्छा फिर मैं गूगल खोलती ना, तो आपने देखा होगा कि एक तो गूगल के ऊपर मेन ब्राउज़र होता है ना, एक उसका अंदर छोटी सब टाइटल होता है ना, वो दोनों भी फ़र्क होती है, आप नोट करके देखिएगा। जब आप ऊपर लिखते हैं तो मोर स्पेसिफिक चीज़ लिखते हैं वही खुलती है, लेकिन जब उसके बीट में वो जो उसके पेट के अंदर गूगल बड़ा सा लिख उसमें लिखें तो आपको दुनिया जहान खोल के दिखाएगा। आखिर फिर मैं समझ गई कि कुछ गड़बड़, फिर मैंने उसकी सेटिंग चेंज करवाई कि भाई इसको खुदा के लिए सीधा गूगल ही कर दें, गूगल ट्रांसलेट, गूगल फलां, गूगल गूगल गूगल, ये गूगल कहाँ से आ गया, याहू क्यों नहीं कर रहा ये काम? क्योंकि गूगल ने इसमें मेहनत की। माइक्रोसॉफ्ट ने अगरचे इंटरनेट एक्सप्लोरर को कामयाब बनाने की बड़ी कोशिश की, लेकिन आज भी अगर आपको इंटरनेट पर सर्च करनी है तो आप गूगल ही का इंतखाब करते हैं। तो फिर साबित क्या हुआ कि कामयाबी किसी की जागीर नहीं। कोई 30 साल से इस शहर में काम कर रहा था या कोई 3 साल से कर रहा है, कामयाब कौन होगा? जो मेहनत करेगा, जो नए आइडियाज़ लाएगा, जो अपनी सलाहियतों को खोलेगा, जो जोश और जज्बे के साथ काम करेगा। और ये ले लीजिए कि कामयाबी किसी की जागीर नहीं, कामयाबी पर किसी का कोई हक नहीं, कामयाबी किसी की दोस्त नहीं। आप कामयाबी को जकड़ कर अपने साथ नहीं रख सकते, कामयाबी को सिर्फ आप अपनी तरफ खींच सकते हैं। कामयाबी सिर्फ उसी वक्त आपकी तरफ खींचेगी जब आप में वो खसूसियात होंगी जो कामयाब लोगों के अंदर होती हैं। अगर आपके अंदर वो खसूसियात दम तोड़ दी गई तो कामयाबी चुपचाप आपके घर से रुखसत हो जाएगी। तो बस जान लीजिए कि कामयाबी हमारा हक नहीं, हमारा इंतखाब है। लिखे, कामयाबी हमारा हक नहीं है, इंतखाब है, चूज़ करना है, आपकी मर्ज़ी है, यू कैन चूज़ इट। कामयाबी किसी के साथ हमेशा रहने वाली नहीं है, ये दूसरी बात, इसका ख्याल रखना पड़ता है, इसकी हिफाजत करनी पड़ती है। कामयाबी को हर रोज़ खुराक देनी पड़ती है। क्या खुराक होगी इसकी जी सदब जी? जी, और ठीक है, बेहतर है। और भी कोई बात जी?
न्यू आइडियाज़,
ठीक है। और जी,
मेहनत
जी, पीछे से पैशन जी, चलिए आइए पढ़ते। कामयाबी हमारा हक नहीं, हमारा इंतखाब है। कामयाबी किसी के साथ हमेशा रहने वाली नहीं, इसका ख्याल रखना पड़ता है, इसकी हिफाजत करनी पड़ती है। कामयाबी को हर रोज़ खुराक देनी पड़ती है। इसकी खुराक वो बुनियादी असूल हैं जिनसे आपने अपने आप को पेवस्ता रखना है, और अल्लाह के नबी का वो कॉल कि जिसका आज उसके कल से बेहतर ना हुआ वो हलाक हो गया। आपने अपने आज को गुज़श्ता कल से बेहतर करना है, अपनी सोच और ख्यालात को पाकीज़ा रखना है, मुसलसल अपने ज़हन में तजस्सुस रखना है, अपने आप को तब्दीली के लिए तैयार रखना है। यही एक तरीका है कि कामयाबी के नए आसमानों पर नई कमंदे डालने का। और याद रखिए कि कामयाबी किसी की जागीर नहीं है। जागीर लफ्ज़ शायद कुछ लोगों को मुश्किल लगे, तो मोनोपोली, जो लोग बिज़नेस करते हैं उनको पता है फलां की तो मोनोपोली है। मोनोपोली क्या मिसाल है कि कोई एक ही कंपनी सब पूरे मुल्क का दूध बना रही है। मिसाल है यहाँ टीना कंपनी है, गालिबन मैंने उसी का ही दूध देखा है, हम पैस्टराइज टीना क्या जो भी है, थीने थाना जो भी है। तो आप कह सकते हैं कि टीना कंपनी की मोनोपली है नॉर्वे में दूध बनाने, क्योंकि हमारे सिवा कोई बना ही नहीं, पैक ही नहीं कर सकता। तो कामयाबी पे किसी की मोनोपली नहीं। बड़े से बड़े नाम वक्त के साथ पीछे चले जाते हैं और बड़े गुमनाम आगे आ जाते हैं। किस वजह से? मेहनत की वजह से। आपने अब क्या सीखा है सारी बातों में से? जी जी आप ठीक है, मैं ऐसे ही करूँगी अंदर, क्योंकि आपने मुझे कहा है।
अच्छा
ठीक है जी, सही कहा आपने जी। इधर से पीछे से सदब से शुरू करके बैक से घुमाएं। जी यानी नीड ऑफ द आवर को देख के चलने का नाम कामयाबी है। इट्स ट्रू जी। पंजाबी में भी कहते हैं ना, कम प्यारा चम नहीं प्यारा। चम किसको कहते हैं? चमड़ी, स्किन। गोरे हैं, चिट्टे हैं, खूबसूरत हैं, शक्ल कोई नहीं देखता। काम कैसे खूबसूरत करते हैं आप? जिनको दीजिए मवाके को यूज़ करना है। हर चीज़ में मुसलमान। मैं एक वीडियो छोटी सी देख रही थी, मैं ढूंढती हूँ, अगर दिखी तो आपको भी दिखाती हूँ। आप लोग करते रहें बात।
कि जो भी हमारे हमारे हालात हों या उस पर हमने इक्तफा नहीं करना, हमने अपने आप अपने आप को आगे से आगे लेके जाना है। यानी कि अगर ये कामयाबी मिल गई तो बस हमने समझ लेना है कि हम कामयाब हो गए। नहीं, हमने स्ट्रगल करनी है।
सही, बिल्कुल सही। यानी हार नहीं मारनी कि बस यही था नसीब में मेरे। जी जी, कामयाबी की दुआ करनी है इंशाल्लाह। जी नेक्स्ट।
कि अपने अंदर जो हमारे खजाने, सलाहियत, बर्दाश्त और लगन, उसको खुद अपने अंदर से ढूंढ के बाहर निकालना है
इंशाल्लाह।
यही है कि जितना है उतने पर राजी नहीं होना, कोशिश करनी है आगे जाने की। और एक और मिसाल याद आ गई है कि वो छोटे होते हुए कहानी सुनते थे कछुए और खरगोश।
सही जी, गुड। स्लो एंड स्टडी विंस द रेस। उसका भी प्रेजेंटेशन आपको दिखाते होते हैं, देखा था आप लोगों ने टीम वर्क पे, नूरुल्ला नूर में दिखाते हैं। हर अच्छे मौके से फ़ायदा उठाना है इंशाल्लाह। कॉन्फिडेंस लेके आना है। ठीक है
और फिर उस पर मेहनत करके मज़ीद कामयाबी की तरफ
इंशाल्लाह। जी बता दीजिए, नहीं तो नशीन को दे दो। सलाहियतों को इस्तेमाल करना इंशाल्लाह। जी आप, जी आपकी, जी
ये कि अगर कामयाबी मिल गई है तो उसमें मुतमिन नहीं होके बैठ जाना, बल्कि बेहतर से बेहतर कोशिश करनी है।
खूब से खूब तर की तलाश, आगे से आगे बढ़ना। इन्होंने लिखा है कि हिकमत अमली ज़रूरी है, कि इंसान जो भी काम करे वो हिकमतों के साथ करे। तो ये बेसिकली जो एक वीडियो मैं आपको दिखाना चाह रही हूँ, उसमें यही था कि किसी शख्स ने इस्लाम के नेगेटिव बात की कि मुसलमान, उसको मुसलमान नहीं अच्छे लगते। तो ये जो भी इधर हैं, जिस ब्रदर ने भी ये बात की, तो उन्होंने फिर 10 चीज़ें हिस्ट्री से खोल खोल के बयान की कि अगर आपको मुस्लिम या इस्लाम अच्छा नहीं लगता तो फिर आप समझ लीजिए कि आपको ये भी नहीं यूज़ करना, वो भी नहीं करना ना। कि जिसमें मुख्तलिफ चीज़ें थी कि भाई हम मुसलमानों ने इतना कुछ दुनिया को दिया है। जी ये सुन, ये बस इस देखने की ज़रूरत नहीं है, सिर्फ सुन ही सकते।
Recently, Mr. Carson, he made some remarks against Islam and Muslims.
Samadari?
I would not advocate that we put a Muslim in charge of this nation.
Mr. Carson, many of the things that you take for granted, they were actually developed by the Muslims. So Mr. Carson, here are the top 10 reasons that why you should not despise Islam and Muslims, but you should love and you should thank the Muslims. Let's go with reason number 10, and you're a product of the Yale University. But before Yale into the picture, the oldest continuous university, Mr. Carson, according to the Guinness Book of World Records, was developed by the Muslims in the year 859, Fatima al-Fehri in Morocco, University of Kharawayin. So Mr. Carson, for the higher education of yours, you should thank the Muslims. Mr. Carson, when you went for your pre-med education, you had to take some chemistry classes, organic and general chemistry. When you went to the chemistry lab, the instruments that you may have used, the flask, the cylinder, the test tubes, many of them, they were made by this Muslim chemist by the name of Jabir ibn Hayyan about 1,000 years ago. So for your pre-med education in chemistry, Mr. Carson, you should thank the Muslims. Reason number 8. As a neurosurgeon, you know your brain inside and out, but the structures of the brain, they were initially identified and their functions were worked out by a Muslim physician by the name of Ibn Sina. So Mr. Carson, for your neurology education, you should thank the Muslims. Reason number 7. The hospitals that we know today in the 21st century, they have specialized departments of internal medicine, pediatrics, and OBGYN, and on and on. They were initially devised that way by the Muslims, starting in Baghdad, in Cairo, in Damascus, and other Muslim lands. So for the hospitals that you benefit from, Mr. Carson, you should thank the Muslims. Number 6, Mr. Carson, when you do the surgery, and I know that you're a neurosurgeon, so when you do this, have these instruments that you work with. Now, many of these instruments, the way that we are using today in the 21st century, they were invented by a Muslim physician in the 12th century Spain. His name was Abu Hasim al-Zahrawi. So Mr. Carson, even for your surgery that you do on your patients in neurology, you should thank the Muslims. Reason number 5. Mr. Carson, when you go and see your patients, take their vitals and know what is wrong with the patient. You write them a prescription. They take the prescription to a pharmacy. Pharmacies, as we know of today, they were first built by Muslims. According to the International Journal of Pharmacotherapy, the very first pharmacy in the world was built in Baghdad. So for every single prescription that you wrote and every single patient that you benefited, Mr. Carson, you should thank the Muslims. Number 4. Mr. Carson, the smartphones that you may be using, no, they were not invented. iPhone was not invented by the Muslims. I think it was Steve Jobs. But he had a beard, so he was kind of like a Muslim, by the way. According to your rival in the presidential debates, Khali Fayarina, she said, it were the Muslim mathematicians who enabled the building of the computers and for the encryption. So even for the smartphones and the computers that you use, Mr. Carson, you should thank the Muslims. Number 3, the telephone numbers that you use when you have to punch in the 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Now these telephone numbers or these numerals, they're not called as American numerals or the European numerals or the Roman numerals. These numbers are called as the Arabic numerals. So each telephone call that you made, Mr. Carson, you should thank the Muslims. Number 2, this wonderful country that we call as the United States of America, when it initially won the independence, it was looking for credibility. It was looking for support. It was weak. It was looking for recognition. Of all the countries in the world, the very first country that came to help and support and recognize the USA was a Muslim country of Morocco.
The first nation to recognize my country was Morocco.
So for United States of America, Mr. Carson, you should thank the Muslims. Number one, Mr. Carson, why you should thank the Muslims is because I have seen in many of your photos that you have a coffee cup, coffee made by Muslims in the 15th century in Muslim Yemen. 2 billion cups of coffee are drunk each single day around the world. So Mr. Carson, for every single coffee that you have drunk and will drink and the people who are drinking, Mr. Carson, you should thank the Muslims that Islam came as a guidance for humanity, as a guidance for you, as a guidance for me. It speaks about equality of all the races, establish peace between humans and the Creator, peace between two different human beings and the society, peace, everlasting peace in the hereafter. Mr. Carson, if you actually know what Islam is all about and how it could help you and the society, you would not despise Islam, you would actually embrace Islam. You should not despise Islam and Muslims, but you should love and you should thank the Muslims.
Sir, Fakhar se unche hote na, aap kyun nahi karte Musliman tarakki? Inventions ab kyun nahi hoti? Thi. नहीं, हमने आगे बढ़ना सोचना छोड़ दिया, ये सोच छोड़ दी है कि हमने कामयाब होना है. बस हम कहते हैं जो है वही बहुत है. तो अल्लाह ताला से दुआ करते हैं कि वो हमें हकीकत में अपनी ज़िंदगी से बेहतरीन फ़ायदा उठाने की तौफीक अता फ़रमाए. सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक. आप लोग आगे कंटिन्यू कीजिए अपने अपने जो भी रूटीन है उसको. और ज़ोहर तो पढ़ लिए ना जी? ठीक है, इसी रूम में इनकी क्लास. जी सुबह आप अच्छा दफ़ा जाइए इधर. जी आप लोग दूसरा रूम ज्वाइन कर लीजिए. मेरा ख्याल है कि रूम कोई और खुला हुआ है.